تو فرماتے ہیں کہ ہمارے رب ہمارے دلوں کو ٹیڑھا نہ ہونے دیجئے، بعد اس کے کہ آپ نے ہمیں ہدایت عطا فرما دی، اسی کرم سے ہم آپ کو عدم اضاعت کی بھی اپنے کرم سے ہم کو عدم اضاعت کی بخشش بھی دے دیجئے، یعنی ہمیں اپنے پیاروں میں شامل فرما لیجئے۔ عدم اضاعت یعنی ٹیڑھا پن نہ ہونے کی درخواست میں طلب ہدایت کی درخواست خود موجود ہے، اور ہدایت اور بقائے ہدایت اور عطائے ہدایت، بقائے ہدایت اور ارتقائے ہدایت کی بھی درخواست ہے، تاکہ ہمارا دل ٹیڑھا نہ ہونے پائے اور دل میں کجی گناہوں سے آتی ہے، خصوصاً اس زمانے میں بدنظری کے گناہ سے دل بالکل تباہ ہو جاتا ہے، کیونکہ بدنظری پر سرور عالم صلی اللہ تعالی علیہ وسلم کی بد دعا ہے۔ مشکات شریف کی روایت ہے، لعن اللہ الناظر والمنظور الیہ، تو نگاہ کی حفاظت نہ کرنے سے، نامحرموں سے جو نظر بچانا، آج نظر بد کو لوگ سمجھتے ہیں نظر لگ جانا، یہ الگ مرض ہے، نظر لگ جاتی ہے بعض دفعہ، لیکن بد نظری جو کہتے ہیں کسی کی ماں بہو بیٹی کو دیکھنا نامحرم کو، اس کو کہتے ہیں، یہ گناہ ایسا ہے جس کے بارے میں بخاری شریف میں فرمایا آپ نے، فزنا العین یا نظر، آنکھوں کا زنا ہے بد نگاہی، چھوٹا گناہ نہیں ہے۔ گناہ کو کم از کم آدمی گناہ سمجھے، پھر اللہ سے توفیق مانگے، میرا خطاب نمازیوں سے ہے، بے نمازی کیا سمجھے گا اس بات کو، لیکن ایک طرف ہم نماز میں نظر کیسی جھکاتے ہیں، ادھر جا کے بازار میں نظر اٹھا کے ادھر ادھر دیکھیں، تو یہ نمازی کی شان کے خلاف ہے۔ ان الصلاۃ تنہا عن الفحشاء والمنکر، اللہ تعالیٰ 21 پارے میں فرماتے ہیں کہ اللہ تعالیٰ بے شک نماز روکتی ہے بے حیائی سے اور ناشائستہ حرکتوں سے۔ ہر آدمی جانتا ہے کہ یہ شائستہ حرکت نہیں، ناشائستہ حرکت، اللہ سے مانگے اگر نہیں بھی ہو پا رہا ہے تو اس پہ صلاۃ توبہ پڑھ کے آدمی روزانہ اللہ سے معافی مانگے اور کوشش کرے کہ جہاں تک ہو سکے اس گناہ سے بچنے میں آدمی اپنی کوشش کرے۔ تہجد پڑھنا آسان ہے، ذکر و تلاوت کرنا آسان ہے، لیکن ان گناہوں سے بچنا مشکل ہے، تو نگاہ کی حفاظت نہ کرنے سے یہ شخص لعنت میں آ گیا، کیونکہ نبی علیہ السلام بد دعا فرما رہے ہیں اور نبی علیہ السلام کی بد دعا کیسے رائے گا جائے گی۔ لعنت کے معنی ہے البعد عن الرحمہ، جب رحمت سے دوری ہوتی ہے تو اللہ تعالیٰ کی حفاظت ہٹ جاتی ہے، الا ما رحم ربی کا سایہ اس سے ہٹ گیا، اور نفس سے ہمارا کے شر سے بچنے کے لیے سوائے رحمت حق کے کوئی اور راستہ نہیں ہے، لہذا سائے رحمت ہٹنے سے یہ شخص نفس سے ہمارو تم بسو کے بالکل حوالے ہو گیا، ہر وقت وہ برائی کے تقاضے کرتا ہے، ہم نے خود اس کے حوالے اپنے آپ کو کر دیا، اب نفس اس سے جو گناہ کرائے کم ہے، کیونکہ اسو میں لام استغراق کا داخل ہے، ابتدائے عالم سے لے کر قیامت تک گناہ کے جتنے اقسام و انواع ہیں ایجاد ہوں گے سب اسلام میں شامل ہیں، بس اس کے گناہوں کی تاریخ کی ایسی بھیانک ہو جائے گی جس کا وہ خود تصور نہیں کر سکتا۔ لہذا اے اللہ، آپ کے جس کرم نے ہمیں ہدایت بخشی ہے، اپنے کرم سے اس ہدایت کو باقی رکھیے اور اس میں ترقی بھی عطا فرمائیے۔ جو ترقی کے لیے کام کرتا ہے وہ اس کی بقا خود بخود ہوتی ہے، ہر آدمی اپنے دکان کو کاروبار کو بڑھانے کی فکر کرتا ہے، جب بڑھاتا ہے تو موجود تو پہلے ہی رہتا ہے، اگر وہ بڑھانے کی فکر نہ کرے تو جو ہے اس سے بھی پیچھے جاتا ہے۔ تو دین میں بھی ہم آگے بڑھنے کی کوشش کریں، 4 عرصے سے پڑھ رہے ہیں، 5ویں نماز کا بھی اہتمام کریں، اور جب 5 پڑھ لیں تو 6ٹی بھی پڑھیں۔ 6ٹی کیا ہے؟ فجر کے بعد اٹھ گئے تو اب سورہ یاسین شریف پڑھی، لا الہ الا اللہ کی تسبیح کی، درود شریف، استغفار پڑھا، اتنی دیر میں اشراق کا وقت ہو جائے گا۔ آج کل تقریباً 6:20 پر اشراق کا وقت ہو جاتا ہے، 6:20 پہ 5-7 میں 4 اشراق پڑھ کے پھر سوئیں۔ ابھی یہ آگے بڑھنا، جب آگے بڑھیں گے تو ہم اشراق پڑھیں گے تو انشاءاللہ فجر نہیں چھوٹے گی، زیادہ سے زیادہ یہ ہوگا کہ چلو فجر پڑھ کے سو گئے، لیکن فجر چھوڑنا کتنا بڑا گناہ ہے۔ اسی طرح جس طرح ہم چاہتے ہیں ہمارے کاروبار میں ترقی ہو، برکت ہو، اسی میں سے لے کے آدمی نہیں کھاتا، بلکہ تب اس میں سے کھائیں گے تو بچے گا کیا، پرچون کی دکان والا اس میں سے لے کے کھاتا نہیں ہے، سوائے اس کے وہ مجبور ہو جائے تب تو جو کہتا ہے اس طرح تو دکان بند ہو جائے گی۔ لہذا ہر آدمی چاہتا ہے کاروبار بڑھے، تو جس طرح کاروبار بڑھے، رزق بڑھے، تو جب بڑھے گا تو قائم پہلے ہی رہے گا،
इसीलिए फरमाते हैं कि आपने हिदायत अता फरमा दी, अब इसमें तरक्की भी अता फरमाइए, अता करम भी फरमाइए, अताए करम भी फरमाइए और बकाए करम भी फरमाइए और इर्तिकाए करम भी फरमाइए। हमें खूब तरक्की अता फरमा दीजिए। आज का हर आदमी, जब कभी हर आदमी, जैसे जुनैद बगदादी रहमतुल्लाह ताला वलीउल्लाह बने, आज का आदमी भी वलीउल्लाह बन सकता है। बस इन गुनाहों से बच के आदमी अपने हिदायत पर रहने की कोशिश करे और जब कभी गुनाह हो जाए कोई, फौरन तौबा करे। आज सुबह मैं अर्ज कर रहा था, अगर फजर छूटे तो ऐसे ही नहीं, बस फजर छूट गई चलो अब जहर में पढ़ लेंगे, छूट गई कोई बात नहीं। इतवार का दिन है, अक्सर लोग इतवार में फजर छोड़ते हैं, क्योंकि ना मदरसा होता है बच्चों का और ना उनका अपना काम होता है। जब पता चला काम के लिए उठते हैं, अल्लाह के लिए उठते, अल्लाह के लिए उठते तो इतवार के दिन भी उठते। अब उठे नहीं और उठ के अच्छा नाश्ता कर रहे हैं, जबकि नमाज नहीं पढ़ी। अब अच्छा नाश्ता करने का क्या हक हासिल है कि जब अल्लाह को हमने नाराज किया सुबह सोते रह गए तो अच्छा नाश्ता। उस आदमी रोए उस मौके पे, ये चाहिए कि उम्मत औलिया अल्लाह ये फरमाते हैं इंसान है कभी सोता रह सकता है, कि कभी ऐसा हो रोजाना ही ऐसा मामूल बना ले तो ये गुनाह कबीरा का मुर्तकिब और फासिक व फाजिर है। जनाब सिर्फ अगर घर में पढ़ भी लेता है, बहुत से बच्चों से पूछते हैं नमाज पढ़ी है घर में पढ़ ली, मैं उनसे कहता हूँ घर में तो औरतें पढ़ती हैं, अपनी अम्मी की इमामत में पढ़ लिया करो, अहलिया मोहतरमा को इमामत में खड़ा कर दे, औरत की इमामत जायज नहीं, ये बता रहा हूँ, ये मजाहन हम कह रहे हैं। लिहाजा घर में नमाज पढ़ना मर्दों के लिए सही नहीं है। मौलाना यूसुफ जानवी शहीद रहमतुल्लाह ताला ने इस मसले को लिखा है कि अगर कोई आदमी घर में नमाज पढ़ने की आदत बना ले, बिला वजह मस्जिद न जाए, जबकि मस्जिद महल्ले में करीब एक मील के फासले पे मस्जिद, एक मील 14-15 मिनट की वॉकिंग होती है, इससे कम में अगर मस्जिद है तो इसका जमात से नमाज पढ़ना करीब व वाजिब है। और अगर ये जमात छोड़ने की आदत बना लेगा तो अल्लाह का नाफरमान फासिक व फाजिर कहलाएगा। फासिक व फाजिर, अल्लाह का नाफरमान, जान के अगर जमात छोड़ रहा है, कभी निकल गई तो कभी निकल गई तो क्या करे, जमात निकल गई या नमाज ही निकल गई। बाद दफा आदमी इतनी लंबी सोता है, अक्सर देर से सोते हैं कराची वाले, फिर कहते हैं आंख नहीं खुलती। भाई या तो जल्दी सो या फिर अलार्म लगाओ, फिक्र से सो। हमने यहाँ तक कहा हुआ है कि भाई जो महल्ले वाले हैं वो 10, 10:30, 11 बजे से पहले पहले यहाँ आ जाएं, यहाँ आके सो जाएं, फिर उठाना हमारा काम होगा। अजान की आवाज़ तो आएगी, मुअज्जिन साहब की भी जिम्मेदारी यहाँ लगी हुई है कि जो यहाँ कयाम कर रहा है उसको पहले आप उठाएंगे, लिहाजा फिर आपको उठना यकीनी है, इसीलिए सोते नहीं यहाँ आके, यहाँ तो उठा लिया जाएगा, सोने दिया नहीं जाएगा। लिहाजा घर में सोते हैं, फिर कहते हैं आँख नहीं खुलती, करना ही नहीं चाहते। जो करना चाहे उसके लिए ऑफर मौजूद है, मस्जिद है, खानकाह है, मदरसा है, कम अज कम 1-1.5-2 हजार आदमी तो यहाँ समा सकते हैं, उसके बाद सोचा जाएगा कि आगे क्या करना है। इतने आएंगे जब ना आगे सोचा जाएगा। यहाँ तो एक आदमी भी नहीं आ रहा है कि मुझे फजर पढ़नी है, भाई मुझे जगह दे दो ताकि मैं सो जाऊं, ताकि आप फजर मुझे उठा देना। हम उठाएंगे जरूर, हमारी जिम्मेदारी है। वैसे भी आदमी मस्जिद में सोता है फिक्र होती है उसको, और घर में सोता है बेफिक्र सोता रहता है। यहाँ तक के बाजे ऐसे उनकी नींद खराब है, रात क्यों देर हो गए, नहीं रात 10 बजे सोया, रात 10 बजे सोए, सुबह 7 बजे उठ रहे हैं। ये नींद है, इंसानी नींद है, जानवरों जैसे गधे की तरह सो रहा है। 6 घंटे में इंसानी नींद पूरी हो जाती है, 5 घंटा भी हो तो आदमी फ्रेश हो जाता है, 3 घंटे में नींद कच्ची होती है। बहरहाल हकीम उलमत फरमाते हैं अगर कभी ऐसा हो जाए कि नमाज कजा हो जाए तो फौरन उठ के पहले इस्तिंजा वजू, इस्तिंजा करना चाहिए उठ के, उसके बाद वजू, और उसके बाद फिर पहले नमाज पढ़ो, बाद में नाश्ता चाय की तरफ जाओ। अल्लाह का रिस्क कैसे खा रहे हो जब अल्लाह की नाफरमानी कर रहे हो। पहले नमाज पढ़ो, उसके बाद फिर उसके, और नमाज भी दो तो पढ़ लिया, 2 सुन्नत और 2 फर्ज। बाज लोग जो जहर में पढ़ते हैं तो मसला समझ लें, जो जहर में पढ़ेगा वो 2 सुन्नत की कजा नहीं पढ़ सकता, अब वो सिर्फ 2 फर्ज पढ़ सकता है। लिहाजा वो 2 सुन्नत जो हम ऊपर सुबह को पढ़ सकते थे जवाल से पहले पहले, वो रह गई, उसका सवाब भी रह गया और उसका गुनाह भी होगा जान के छोड़ने का। तो जब वो हमने पढ़ लिया 2 सुन्नत मुअक्कदा और 2 फर्ज, अब उसके बाद 4 रकत कम अज कम नफिल पढ़े, 2-2 करके 4 रकत नफिल पढ़े। क्या करें उसमें, सराज तौबा की नियत से, या अल्लाह मुझसे नालायकी हो गई, नाफरमानी हो गई, आप मुझे माफ कर दें। क्योंकि जब आदमी वादा हो गई तो इशराक के वक्त ही नमाज पढ़ रहा है ना, 7 बजे 7:30 बजे, तो अब उसके बाद 4 रकत सलात तौबा पढ़े ताकि नफ्स पे कुछ तो जुर्माना करे। बस जल्दी जल्दी पढ़ाओ, फिर नाश्ते पे बैठ गए, अल्लाह से रोए, या अल्लाह मुझसे नालायकी हो गई। जब बंदा रोएगा फिर आइंदा अल्लाह ताला तौफीक देंगे, हमें फिक्र नहीं है इसीलिए तौफीक भी नहीं होती। देखिए फिक्र है नौकरी की, हर आदमी टाइम पे पहुंचता है, 15 मिनट भी लेट हो तो कार्ड पंच नहीं होता, क्यों पता है कि टाइम पे पहुंचना पड़ेगा। देर से निकलते हैं तो سواری تیز بھگاتے ہیں، بائک تیز بھگاتا ہے کہ ٹائم پہ پہنچ جائیں۔ یہ سب اہتمام کیوں ہے؟ کہیں نوکری نہ چھوٹ جائے، نماز نہ چھوٹ جائے۔ اگر یہ فکر ہو جائے تو نماز بھی نہیں چھوٹے گی۔ جس طرح ایک آدمی نوکری نہیں چھوڑنا چاہتا اور کمانا چاہتا ہے، اسی طرح آخرت کا ثواب بھی تو کمانا ہے اور آگے بڑھنا ہے۔ اور نوکری میں یہی نیو کراچی میں کر رہے ہیں، 30,000 مل رہے ہیں۔ اب کوئی کہے آپ وہاں چلے جاؤ سائڈ ایریا کورنگی چلے جاؤ، وہاں آپ کو 60,000 ملیں گے، وہاں جانے کے لیے تیار ہو جائے، دنیا کے لیے جتنی قربانی کہو دینے کے لیے تیار ہو جائے۔ کوئی کہے کہ باہر چلے جاؤ، باہر ملک میں تمہیں 2,00,000 ملیں گے، جلدی ویزا پاسپورٹ بناؤ، بیوی بچوں کو چھوڑنا سب آسان، یہاں خانقاہ اور تبلیغ کے لیے چھوڑنا مشکل ہے، اور کمانے کے لیے چھوڑنا آسان ہی نہیں، بلکہ بیوی بچے بھی کہیں گے جلدی جاؤ تاکہ وہاں سے پیسے بھیجو گے تو یہاں مکان بن جائے گا۔ یہ کیا ہے؟ ساری مادیت پرستی، ساری عارضی دنیا کے لیے اتنے ہم تیار ہیں، اور ہمیشہ کی آخرت کے لیے تھوڑی سی بھی محنت، یہاں یہ نہیں کہا جا رہا گھر بار چھوڑ کے نکلنا ضروری ہے، بلکہ گھر بار میں رہتے ہوئے جو ہم یہ تھوڑے سے عبادات و طاعات کر لیں، ذکر و تلاوت کر لیں، گناہ سے بچنے میں تو کوئی وقت بھی نہیں لگتا، گناہ کرنے میں وقت لگتا ہے، ٹی وی دیکھنے میں، ڈرامہ دیکھنے میں اور بدنگاہی کرنے میں وقت لگتا ہے، نہ کرنے میں کیا وقت۔ یہاں تو اللہ کا کارخانہ ایسا ہے، حضرت والا ہمارے فرماتے تھے مزدوری نہ کرو، کام نہ کرو اور مزدوری لے لو، تنخواہ لے لو، کیا کام نہ کرو، جھوٹ نہ بولو، گناہ نہ کرو اور ہم سے ہمارا قرب لے لو، ثواب لے لو۔ اللہ تعالی ہمیں اہتمام نصیب فرمائے۔ الحمدللہ رب العالمین، والصلاة والسلام علی رسول النبی المجل کریم، واعف عنا واغفر لنا وارحمنا۔